यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको परराष्ट्र मन्त्री आरजू राणा देउवाद्वारा स्पष्ट। न्यायालयलाई गरिमामय बनाउन प्रयास भइरहेको प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतको भनाई। चलचित्र क्षेत्रको विकास गर्न नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। सत्तारूढ दलको बहिष्कारपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरूद्धको महाभियोग प्रस्ताव असफल। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्स विरूद्ध सुदूरपश्चिम र विराटनगर किंग्स विरूद्ध कर्णाली एक्स विजयी। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। प्रोस्टेट सम्बन्धी शल्यक्रिया पश्चात स्वास्थ्य लाभ गरी आज अपराह राष्ट्रपति पौडेल डिस्चार्ज हुनुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको निमित्त कार्यकारी निर्देशक घनश्याम गुरूङले विज्ञप्ति जारी गरेर जानकारी दिनुभयो। यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गत बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरिएको थियो। डिस्चार्ज हुनु अघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल र चीनबीच हालै सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ। इन्टरनेशनल कोर्ट अफ जस्टिस आईसीजेमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सुनवाईमा आज नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्ड्स प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उहाँले नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुका रूपमा टीका टिप्पणी भइरहेको बताउनुभयो। बीआरआई सम्झौता अनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढ़ाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमति अनुसार नै सो सम्झौता अघि बढ़ने पनि उहाँले स्पष्ट गर्नुभयो। नेपालले चीनसँग बीआरआई सम्झौता अन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्ने गरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ अन्तर्गत सहमति गरेको उहाँले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनु भएको छ। काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधान न्यायाधीश रावतले न्यायालयलाई गरिमामय बनाउने आफ्नो प्रयासमा साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध गर्नुभयो। वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड़ दिनुहुँदै प्रधान न्यायाधीश रावतले नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताउनुभयो। सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढंगले लैजान सके मात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनु भएको छ। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित 16 वार्षिक साधारण सभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाई नगर्ने स्पष्ट पार्नु भएको छ। काठमाडौँमा आज आयोजित 5 आईवाट नेपाल छोटो चलचित्र प्रतियोगिता 2024 मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम बनेको बताउनुभयो। चलचित्र प्रदर्शन, वितरण र निर्माणका लागि 2026 लागू भएको चलचित्र ऐनको समस्या र नयाँ ऐनको महत्व बुझेर यसै वर्ष नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री गुरूङले जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमनकारी निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटना सम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले सत्ता सहयात्री दलहरू बीचमा प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिस्पर्धा र सहकार्यता एकअर्काको परिपूरक हुने बताउनुभयो। ठूला दुई दल मिलेर बनेको सरकार भएकाले असफल हुने छूट नरहेको उहाँले बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले चुरे बचाओ अभियानमा सरकार सहित आम नागरिक जुट्नुपर्ने बताउनु भएको छ। जनता समाजवादी पार्टी वीरगंज महानगरद्वारा आज वीरगंजमा आयोजित कार्यक्रममा मन्त्री यादवले मधेसमा चुरे विनाशले पानीका मुहान सुक्दा खानेपानीको समस्या बढ़दै गएकाले सबै मिलेर चुरे संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने वृहत चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई मुलुकको हितमा रहेको बताउनु भएको छ। चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले राष्ट्रको भौतिक विकासका लागि बीआरआई परियोजना सहयोगी हुने टिप्पणी गर्नुभयो। परियोजना कार्यान्वयनमा अब विलम्ब गर्न नहुनेमा उहाँको जोड़ थियो। सत्ताधारी दलका सांसदहरूको बहिष्कारपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग प्रस्ताव असफल भएको छ। उक्त प्रस्ताव अनुमोदनका लागि 200 मत आवश्यक थियो, तर विपक्षी दलका सबै 192 र सत्तारूढ़ दलका 3 सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेका विवरण आएका छन्। मार्शल कानून लगाएकोमा माफी मागेका राष्ट्रपति युन सुक योललाई पदबाट हटाउन माग गर्दै 10,000 संसद भवन बाहिर जम्मा भएका थिए, तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक संख्या नपुगेपछि उनीहरूले युनलाई हटाउने प्रयास जारी रहने बताएका छन्। उनीहरूले राष्ट्रपति युनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि युनले मार्शल ल लागू गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने बाचा गर्नु भएको थियो। साथै उनीहरूले राष्ट्रपति युनको बहिर्गमनको समेत माग गरेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मध्य प्रदेशमा चालु आर्थिक वर्ष 2,05,251 मेट्रिक टन बढ़ी धान उत्पादन भएको छ। यस आर्थिक वर्षमा प्रदेशमा 15,02,458 मेट्रिक टन धान उत्पादन भएको हो। गत आर्थिक वर्षमा भने 12,96,607 मेट्रिक टन धान मध्य प्रदेशमा उत्पादन भएको थियो। रोपाई र त्यसपछिको समयमा पानी परेको, मल र बिउ समयमा नै उपलब्ध भएकोले यस वर्ष धानको उत्पादन बढ़ेको कृषि प्रसार अधिकृत रोशन कुमार महतोले बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष प्रदेशमा 5,200 हेक्टर बढी जमिनमा धान खेती गरिएको थियो। गत वर्ष प्रति हेक्टर 3.50 मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा प्रति हेक्टर 4 मेट्रिक टन धान उत्पादन भएको छ। प्रदेशको सबैभन्दा बढी धान सप्तरीमा तथा सबैभन्दा कम धान उत्पादन रौतहटमा भएको छ। पूँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि नेपाल धितो पत्र बोर्डबाट स्वीकृतिका लागि लाइनमा लागेका कम्पनीहरूको संख्या 80 पुगेको छ। धितो पत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका 6 वटा कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न धितो पत्रको थप निष्कासन एफपीओ प्रक्रियामा रहेको नेपाल धितो पत्र बोर्डले जनाएको छ। बोर्डमा हाल 49,48,30,49,000 मूल्यका आईपीओहरू लाइनमा रहेका छन्। विभिन्न क्षेत्रका 80 वटा कम्पनीको 34,19,01,080 शेयर आईपीओ को लागि बोर्डको प्रक्रियामा रहेका छन्। होटल तथा पर्यटन क्षेत्रका 7 वटा कम्पनीले 3,31,10,00,000 बराबरको आईपीओ जारी गर्न निवेदन दिएका छन्। साथै 40 वटा जलविद्युत आयोजनाले 16,41,30,00,000 मूल्य बराबरका 16,36,05,400 किता आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा प्रक्रियामा रहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 7 वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरी रोजगारीको सृजना गर्ने सरकारी योजना रहेको बताउनु भएको छ। धनगढ़ीमा शनिबार सुदूरपश्चिम महोत्सव 2081 को उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले आगामी जनवरीमा सन्दर्भमा नेपालमा बिजनेस समिट आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। पछिल्लो समय छड र सिमेन्टमा गरिएको मूल्य वृद्धिको अध्ययन गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाएको पनि मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। महोत्सवले सुदूरपश्चिमको समग्र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रसँग सहकार्य गर्ने उद्योगी व्यवसायीहरूलाई सहुलियत दिने कार्यमा सरकार लागि परेको उल्लेख गर्नुभयो। शनिबारबाट शुरू भएको सुदूरपश्चिम महोत्सव पुष 2 गतेसम्म चल्नेछ। महोत्सवमा कृषि, पर्यटन, खानपान लगायतका 500 स्टलहरू रहेका छन्। महोत्सवको करिब 5,00,000 अवलोकन गर्ने र 15 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। बर्दघाट सुस्ता पूर्वकको गैंडाकोट नगरपालिकाको पहाड़ी क्षेत्रका कृषकले अम्रिसो खेतीबाट मनग्ञ आमदानी गर्न थालेका छन्। गैंडाकोट 3 र 18 किसानले लगाएको अम्रिसोले भूक्षयत तथा पहिरो रोकथाम गर्नुका साथै किसानहरूको वैकल्पिक आमदानीको स्रोत बन्दै गएको छ। गैंडाकोट 18 वडा अध्यक्ष तिल बहादुर चितौरी मगरले भिरालो जमिनमा अम्रिसो खेती गर्ने किसानहरू बढ्दै गएको र त्यसले पहिरो रोकथाममा समेत सहयोग पुर्याएको उल्लेख गर्नुभयो। अम्रिसो खेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडा अध्यक्ष चितौरी मगरले जानकारी दिनुभयो। अम्रिसोमा मेहनत बढी नपर्ने र आमदामी पनि राम्रो हुने भएकोले पछिल्लो समय किसानहरूको जीविका उपार्जनमा वैकल्पिक आमदानीको स्रोत बन्दै गएको उहाँले उल्लेख गर्नुभयो। गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले नगरपालिकाको पहाड़ी क्षेत्रका केही समुदायले कबुलियत वनमा अम्रिसो खेती गरिरहेको र राम्रो आमदानी गरिरहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई 45 रनले पछि पार्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा 188 रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित विश्वभरमा 9 विकेटको क्षतिमा 142 रनमा समेटियो। यो सँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको अन्तिममा रहेको छ। लुम्बिनीका अर्जुन साउद, सादबिन जफर, रामेन साइमन्स दुर्गेश गुप्ता 0 रनमा आउट हुँदा सन्दीप जोराले 20 र दिनेश अधिकारीले 14 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमको जीतमा ब्रान्डन म्याकमुलेन र सेफ अली जेबले समान 3 विकेट लिए भने स्टक कुगेलेनले 2 र अविनाश पोहराले 1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको सुदूरपश्चिमले ओपनर सेफ अली जेबको आक्रामक ब्याटिङमा कुल 187 रनको योगफल तयार पारेको थियो। सेफले 61 बल खेल्ने क्रममा 6 चौका र 5 छक्काको सहयोगमा 90 रन बनाए। कुल 19 बल खेलेका दिपेन्द्र सिंह ऐरीले 4 चौका र 2 छक्काको सहयोगमा 39 रन बनाए। त्यसै गरी ब्रान्डन म्याकमुलेनले 23 र विनोद भण्डारीले 17 रन बनाए। लुम्बिनीका लागि रामेन साइमन्सले 2, कप्तान रोहित पौडेल र विवेक यादवले समान 1-1 विकेट लिए। यस्तै एनपीएल अन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा कर्णाली याक्स 7 रनले विजयी भएको छ। 134 रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्स कर्णालीका नन्दन यादवको कड़ा बलिङमा निर्धारित विश्व ओभरमा 8 विकेटको क्षतिमा 126 रनमा समेटियो। कर्णालीको जीतमा नन्दन यादवले 4 ओभर बलिङ गर्ने क्रममा 19 रन खर्चेर 3 विकेट लिए। साथै विपिन यादवले 2 तथा सोमपाल कामी, विलियम बसिस्टोले र उनीश ठकुरीले 1-1 विकेट लिए। विराटनगरका लागि निकोलस किर्तनले 39 बलमा 4 चौका र 1 छक्काको सहयोगमा 40 रन बनाए पनि जीतका लागि पर्याप्त भएन। ओपनर लोकेश बमले 19 र दीपक बोहराले 18 रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ति पाएको कर्णाली याक्सले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 133 रन बनाएको थियो। उसका लागि विलियम वशिष्ठले 49 बलमा 5 चौका र 3 छक्काको सहयोगमा 66 रन बनाए। साथै ओपनर देव खनालले 48 बलको सामना गर्ने क्रममा 4 चौका र 2 छक्का प्रहार गर्दै 53 रनको योगदान दिए। 4 खेलमा 2 जीत दर्ता गरेको कर्णालीसँग 4 अंक छ भने समान खेल खेलेको विराटनगरसँग 1 जीतका साथ 2 अंक रहेको छ।
उहाँ हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको परराष्ट्र मन्त्री आरजू राणा देउवाद्वारा स्पष्ट। न्यायालयलाई गरिमामय बनाउन प्रयास भइरहेको प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतको भनाई। चलचित्र क्षेत्रको विकास गर्न नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा जानकारी। सत्तारूढ़ दलको बहिष्कारपछि दक्षिण कोरियामा राष्ट्रपति युन सुक योल विरूद्धको महाभियोग प्रस्ताव असफल र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्स विरूद्ध सुदूरपश्चिम र विराटनगर किंग्स विरूद्ध कर्णाली याक्स विजयी। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।